यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे प्लाञ्चोकको नमबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सी चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। अब पूरा समाचार। काभ्रे प्लाञ्चोकको नमबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सड़क खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका अनुसार मृतक 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। रोशी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्र बहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे प्लाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको बस अनियन्त्रित भई आज दिउँसो सड़कबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएको र उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पूँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालू खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाब दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिएर विकासले गति दिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो सभा 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै वहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कैलालीको गोदावरीमा बाढ़ीमा परि 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला उनीहरू नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभयो। संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट धनकुटामा दुर्घटना हुँदा 12 जना यात्रु घाइते भएका छन्। संखुवा सभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस आज दिउँसो अनियन्त्रित भई सड़कमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनापछि घाइतेको उद्धार गरी स्थानीय अस्पताल र थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै मस्यौदामा सरकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया आह्वान गरेको छ। मन्त्री प्रतिभा रावलले युवाको ऊर्जा, ज्ञान र क्षमतालाई सार्वजनिक सेवासँग जोड्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि तयार गरिएको बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनैतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनैतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्कोट चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईले जारी गरेको विज्ञप्तीमा 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा 9-19 वर्ष उमेर समूहका करिब 1200 सहभागीहरू बीचको अध्ययन गरेको जनाएको छ। अध्ययनको लागि सन् 2025 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायतका सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढ़ेको चेतावनी दिएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड़ दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। त्यस अवसरमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्सोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरुजु रहेकोमा हालसम्म 40.28% फर्सोट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्सोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादनसँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढ़ाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढ़ी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो।
मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको शुरूआतको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाड़ीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाड़ी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराति बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काव्य प्लान्चोकको नवबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।